फिर जो मुझे ऊपर खड़े होकर अपनी तरफ बुला रहा है वो मेरी हालत पर दुख रखता है और मेरे वजूद से प्यार करता है। जिन्हें वो इस बात को कबूल नहीं करना चाहता कि मैं खड़ा हुआ या मैं अपने मखलूक तक ना पहुंच सका। मैंने अपने इर्द गिर्द के लोगों से भी पूछा कि ये जो शख्स है जो मुझे अपनी तरफ बुला रहा है और जो कहता है कि इसके पास मेरे मसाइल का हल है, ये किस किस्म का इंसान हो सकता है, कौन? उन्होंने कहा बाकी चीजें तो हमें इसके बारे में नहीं पता, लेकिन हमें इसके बारे में ये बात जरूर मालूम है कि इस शख्स ने जिंदगी में कभी झूठ किया ना बोला। इतनी बात हम इसके बारे में जरूर जानते, बाकी हमें नहीं पता है कि जिस चीज की तरफ भी तुम्हें बुला रहा है वो सच है या गलत है, जहां तुम्हें पहुंचाना चाहता है पहुंचा सकेगा या नहीं, लेकिन ये है सच्चा। इसने कभी जिंदगी में ना अमलन किसी झूठ का मुजाहरा किया और ना कौलन और फडलन किसी झूठ का मुजाहरा किया। ऊपर से फिर मुझे आवाज आई, तुम सोचो नहीं ज्यादा इस मरहले पर, देखो मैं तुम्हारे लिए रस्सी लटका रहा हूं, इस रस्सी को पकड़ो और मेरी तरफ चढ़ रहा हूं। जितना जितना तुम अपनी जगह से बुलंद होते जाओगे उतना उतना खुद तुम्हें भी बहुत कुछ नजर आना शुरू हो जाए। अभी जो तुम्हें इस बात पर हैरत हो रही है कि ये वही और ये पैगाम सिर्फ मुझ तक क्यों आ रहे, उसकी वजह यह है कि मैं तुम्हारी तरह इस पैखाने में बंद हूं। मैंने रस्सी को थाम लिया क्योंकि मुझे एक एतमाद और मोहब्बत वाली चीज मुझे पैदा हो रही, उस इंसान को देखकर उसकी तरफ तवज्जो करके उसकी तरफ नजर करके कि जो एक मोहब्बत उसके वजूद से फूट रही थी वो मुझे भी मुतासर कर रही। मैंने उस रस्सी को पकड़ा, मैं थोड़ा सा ऊपर चढ़ा लेकिन मैं फिर ठिठक के रह गया, वही वही हो गया। मैंने कहा कि मुझे आपकी बात नहीं समझ में आती, मैंने इतने अरसे गौर फिक्र किया, मैंने इतनी तगोदौ की, मैं इलाह की और मारबूत की तलाश में हूं, मैंने ये बात कही, मैंने ये बात समझी कि जिसकी मैं बंदगी करूं, जिसकी मैं परस्तिश करूं, उसको मुझ पर एहसान करने वाला होना चाहिए, उसे बाकमाल होना चाहिए, उसे साहिब हुस्न होना चाहिए, उसे सच और हक होना चाहिए। आप ये मुझसे क्या कह रहे हैं कि इलाहुकुम वाहिद इलाहुम वाहिद, ये मुझे नहीं समझ रहा, ये कौन सी बात है? मेरी अकल तो मुझे पहुंचा रही थी इस जगह पर कि वो बाकमाल हो, वो सच्चा हो, वो हुस्न हो, वो मुझ पर नेकी और एहसान करने वाला हो। आप सिर्फ दो लफ्ज कहने पा रहे हो तो इलाहुम वाहिद, मैं नहीं मानता इस बात को, ये क्या बात है? आपने न कोई उसकी सिफत बयान की न कोई क्वालिटी बयान की, मैं कैसे मान लूं कि आप मुझे सही रास्ते पर ले जाना चाहते हैं? मेरी समझ और मेरी अकल और मेरी फहम ने मुझे यहां तक पहुंचाया था, मैं तो कमाल को तलाश कर रहा हूं, मैं तो सच और हुस्न को तलाश कर रहा हूं। आप कह रहे हैं कि जो तुम्हारा इलाह है या जो तुम्हारा मारबूद है वो वाहिद है, मुझे ये बात नहीं। तो उसने कहा कि इस बात को अच्छे तरीके से समझ लो कि जहां तवय्युर होता है, जहां तब्दीली होती है, जहां हरकत होती है, ये तमाम की तमाम चीजें इस बात की दलील और सबूत है कि यहां पर ऐब और नक्स पाया जाता है। तवय्युर, तब्दीली, हरकत, किस बात का सबूत है? कि ये शय मायूब है और नाकिस है और अपने कमाल की जानिब सफर करने के लिए बेचैन है। हरकत उसमें पाई जाती है जो कमाल तक ना पहुंचा हो, तवय्युर और तब्दीली उसके अंदर पाई जाती है कि जिसमें ऐब और नक्स पाया है, और जहां पर उयूब और नवाकिस होते हैं वहां पर कसरत होती है। तुम जिसकी तलाश में हो वो बाकमाल नहीं बल्कि ऐन कमाल है, तुम बाकमाल की तलाश में हो, लेकिन इस बात को समझ लो कि तुम्हारा इलाह جو حقیقتاً تمہاری تقلید نہیں ہے بلکہ تم اس کی تقلید ہے. ابھی تک تم اپنے اعلان کو اپنے فہم سے متصور کرنے کی کوشش کر رہے ہو، لیکن آؤ میں تمہیں الہ کے پاس لے چلوں گی جس کی تم مخلوق. تم نے اس کے بارے میں اپنے غور و فکر سے یہ سمجھا کہ وہ اسے باکمال ہونا چاہیے. میں تمہیں یہ بات بتا رہا ہوں کہ وہ باکمال نہیں ہے بلکہ وہ عین کمال ہے. وہ حسین نہیں ہے بلکہ حسن و جمال کا منبع اور مخزن ہے. جتنا بھی حسن پوری کائنات میں نظر آتا ہے سب کا سب اسی سے پوٹتا ہے. تو جو عین کمال ہوگا، جو کل کمال ہوگا، جو تمام حسن ہوگا، وہ لازمی طور پر لامحدود بھی ہوگا. اور جو چیز، جو ہستی لامحدود ہو وہ دو نہیں ہو سکتی. جو لامحدود ہو، جو انفائنائٹ ہے، وہ دو نہیں ہو سکتی. اس لیے میں نے تم سے کہا کہ الہ واحد. کہ تم نے الہکم، تم نے اپنے الہ کو تلاش کرنے کی کوشش کی، اور اگر تم اپنی عقل کو درست طریقے سے استعمال کرو گے تو کچھ نہ کچھ ضرور سمجھو گے. لیکن الہ تک پہنچنے کا راستہ دیگر انسانوں کے لیے وہی ہے، وہی تمام وہی. اور وہی اس چیز کو سمجھاتی ہے کہ الہ ہے اور الہ واحد. اور الہ واحد ہونے کے اندر کیا پیغامات چھپے ہوئے؟ کہ وہ عین کمال ہے، وہ تمام ہے، وہ کل کا کل سچائی. ذَلِكَ بِأَنَّ اللَّهَ هُوَ الْحَقِّ. آپ اس چیز پہ غور کیجیے گا کہ انبیاء کے بارے میں کہا گیا کہ یہ حق کے وسیلے سے ہدایت کرتے ہیں. صرف اور صرف خدا کے بارے میں یہ کہا گیا کہ یہ خود عین حق ہے. تو جب میں نے اس بات کو سمجھا تو پھر میں نے یہ بات پوچھی کہ میں اس کا پتہ و نشان کہاں سے حاصل کروں؟ اگر میں اس کو دیکھنا چاہوں، اس کو سمجھنا چاہوں، اس کا پتہ چلانا چاہوں، کیسے پتہ چلا؟ تو مجھے جواب کیا ملا؟ سنوریہم آیاتنا فی الآفاق وفی انفسہم حتا یتبین لہم انہ الحق. اگر تم اس کو پانا چاہتے ہو، اس تک پہنچنا چاہتے ہو، اس کی تلاش کرنا چاہتے ہو، تو ہم عنقریب اسی کی نشانیاں آفاق میں بھی دکھا دیں گے تمہیں، اور تمہاری اپنی جانوں میں بھی دکھا دیں گے، تمہارے اپنے نفوس میں بھی دکھا دیں گے، اور اس وقت تک دکھاتے رہیں گے جب تک کہ یہ کھل نہ جائے طالب حق پر کہ حق کیا ہوتا ہے. پھر اس کے بعد میں نے پوچھا کہ ٹھیک ہے، آیتوں اور نشانیوں کے ذریعے سے مجھے اس کا پتہ بھی چل جائے گا، میں اس کو اپنے وجود کے اندر محسوس کرنا شروع ہو جاؤں گا، لیکن کیا کبھی ایسا ہو سکے گا کہ میں اسے پا لوں، اس تک پہنچ جاؤں، اس سے اپنا بنا لوں؟ تو پھر جواب آیا کہ اگر تم فریبی اور دباباز نہیں ہو تو یقیناً ایسا ہو جائے، کیونکہ سچ ہر سچے کو اپنی طرف جذب کرتا ہے. کہ اگر تم اس بات کو سمجھ رہے ہو کہ انہد حق، کہ وہی حق ہے، وہی سچ ہے، اور اگر تم بھی سچے ہو تو وہ حق اور سچائی تمہیں اپنی طرف جذب کرے گا. والذی جاء بالصدق وصدق به اولئک هم المتقون. کہ جو سچ کے ساتھ آیا اور اس کی تصدیق بھی کی، صرف سچ کے ساتھ آیا نہیں، کہ آپ نے درست استدلال قائم کر دیا وجود خدا کا. یہ ایک سچ ہے. ایک سچ کیا ہے کہ آپ صحیح دلیل قائم کریں خلاف پر, صحیح معرفت حاصل کریں, اور اس کی تصدیق کیا ہے کہ انسان کی پوری زندگی اس معرفت کے مطابق گزرے. تو دو سچائیاں چاہیے خدا کو. والذی جاء بالصدق وصدق به. مجھے آخری جواب کیا ملا کہ اس تک پہنچنا اگر چاہتے ہو, اس میں جذب اور ضم ہونا چاہتے ہو, تو سچ کے ساتھ آؤ اور اپنے علم اور عمل سے اس کی تصدیق کر کے دکھاؤ. یہ آیتیں بہت حسین ہیں. یہ اور اس کے آگے اب دیکھیں, یہی پر یہ کہہ رہے لہم ما یشاؤون عند ربہم, عند ربہم, عند ربہم, عند ربہم, رب کی بارگاہ میں, رب کی نزدیکی میں, عند اللہ یعنی رب کے پاس اس کی نزدیکی میں, جو کچھ اس میں سے جو کچھ وہ مانگیں گے, ماں یشا ہونا جو مانگیں گے. تو اب رب سے میں اگر رب کو مانگوں, اصولاً اسے انکار نہیں کرنا چاہیے. جب وہ یہاں پہ وعدہ کر رہا ہے کہ جو سچ کو لے کر آیا اور اس سچ کی اپنے علم اور عمل سے تصدیق کی, ان کے لیے کیا ہے, ماں یشا ہونا جو وہ چاہے, جو خدا چاہے نہیں, جو وہ چاہے, عند ربہم اپنی رب کی بارگاہ میں سے. تو میں اپنی رب کی بارگاہ میں سے جنت کیوں مانگوں, رب کی بارگاہ سے رب کو کیوں نہ مانگوں, میری مشیت یہ کیوں نہ ہو. اور جب خدا کہہ رہا ہے کہ ان کے لیے وہ سب کچھ ہے, تو یقیناً اس مطالبے پر انکار نہیں ہو سکتا. تو آپ کو الوہیت اور وحدانیت کا رشتہ سمجھ میں آئے. ایک انسان شروع ہوتا ہے تلاش الہ سے, لیکن وحی کی رہنمائی اس کو وحدانیت تک پہنچا. کہ الہ حقیقتاً حسن و کمال کی تلاش کا نام ہے. الہ اگر نچلے درجے پر بھی دیکھا جائے تو اس ہستی کی تلاش کا نام ہے کہ جس سے میری تمام حاجتیں وابستہ ہیں. وحی یہ بتاتی ہے کہ وہ عین کمال ہے, عین حسن ہے, لا محدود ہے اور واحد. تو ان شاء اللہ کل کوشش کریں گے, اگر یہاں تک بات سمجھ میں آ گئی تو اسی ہماری سورہ کہف کی آیت کا جو آخری ٹکڑا ہے کہ ولا یشرک بعبادت ربہ احدا, کل ان شاء اللہ تھوڑا شرک کے مطلب کو سمجھ لیں گے.
حسن
کی وہی ہے, یعنی جو آپ حسن سمجھتے ہیں. مثال کے طور پر آپ اس چیز پہ غور کریں, جیسے میں نے کہا نا کہ یہ جو ہم نے لاجک ابتدا میں ڈیولپ کی وہ بالکل ایک عام انسان کے ذہن سے ڈیولپ کی. اس میں ہم کوئی بہت اعلیٰ معیار کے لیے, ہم صرف انسان کے, ایک انسان جو صحیح بات سوچ سکتا ہے اس کے ذہن سے ہم گفتگو کر رہے ہیں. تو جیسے ہم معصومین علیہ السلام کے ذکر کرتے ہیں تو ہم ان کو, اور ہم نے ان کی شکل کو نہیں دیکھی, ہم نے تو نہیں دیکھا کہ جناب عباس کیسے تھے یا امیر المومنین علیہ السلام کیسے تھے یا پیغمبر اکرم کی ظاہری شکل و شباہت کیا تھی, لیکن آپ ہمیشہ کی خدمات کو ذکر کر رہے ہیں کہ جیسے وہ اپنے زمانے کے حسین ترین شخص تھے. جناب کے دل کی خواہش کی جس کو میں چاہوں وہ اس صاحب حسن کے.
یہ جو ایک پرابلم ہے میڈیم کی, اس میڈیم کی پرابلم کو کیسے سالو کریں گے حسن کے معاملے میں؟
میڈیم ہے,
میڈیم مطلب یہ کہ ہم تو ایک مادی میڈیم میں ہے نا, ہمارا جو میڈیم ہے سوچنے کا یا ہمارا جو پورا سسٹم ہے. اچھا آپ جس چیز کی بات کر رہے ہیں وہ इट्स नॉट मटीरियल लाइक वो मीडियम पे डिपेंड है ना।
मैंने इसमें एक छोटी सी बात गुजारिश की, पहला तो एक जुमला ये कि ये जो हमारी गुफ्तगू है ना इसको आप इस तरीके से लीजिए ना कि ये 10 से 12 घंटे की तकरीर है जिसके 10 टुकड़े हैं। मैंने होता यह है कि आप हर नशिस्त को चाहते हैं कि इससे मुकम्मल नतीजा बरामद हो, इससे सिर्फ उतना ही नतीजा बरामद होगा जितना मैंने कागजात को दिया, बाकी चीजें तशना होगी। और रफ्ता 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 इन सवाल के जवाब आते हैं। हमने जो लॉजिक डेवलप की वो किस तरीके से की कि एक आम इंसान हमेशा जाहिर से बातिन की जानिब सफर करता है, कोई भी इंसान है सिवा इसके कि जिसके पास इल्म लदूनी हो, इन्हें सिवाय उसके कि जो साहिब इल्म लदूनी हो, बाकी तमाम इंसान जाहिर से बातिन की तरफ जाता है। इसी वजह से इंसान हुस्न जाहिरी की कैफियात को महसूस करेगा तो हुस्न बातिनी और हुस्न हकीकी को महसूस कर पाएगा। एक इंसान जो किसी दूसरे इंसान से मोहब्बत नहीं कर सकता वो मासूम से भी मोहब्बत नहीं कर सकता और वो खुदा से भी मोहब्बत नहीं कर सकता। आप गौर कीजिए कि खुदा ने वालिदैन खानदान फैमिली औलाद बीवी बच्चे क्यों रखे, ताकि इंसान उनके लिए कुर्बानी जब देता है दूसरे इंसानों के लिए तो उसको मोहब्बत का मजा और फहम आता है और फिर वहां से उसका जहन पता भी चलता है। तो वह बात दुरुस्त है कि हम हुस्ने जाहिरी के पैराए से हुस्ने बातिनी और हुस्ने बातिनी से हुस्ने हकीकी के जरूरत की तरफ।